उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा आजदेखि हामीले एउटा नयाँ उपन्यास लिएर आएका छौं। प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईको मुगलान हामीले आजदेखि वाचन गर्ने उपन्यास हो। विक्रम सम्वत 2031 सालमा पहिलो पल्ट प्रकाशित मुगलानको 6 संस्करण अहिले बजारमा निस्केको छ। यो उपन्यासको पहिलो संस्करणका लागि भूमिका लेख्दा पारिजातले यो उपन्यासलाई सासै नबिसाइकन पढ्न सकेको दोस्रो उपन्यास भन्नुभएको छ। धेरै पाठक तथा श्रोताहरूको अनुरोधमा हामी मुगलानलाई श्रुति सम्वेगमा लिएर आएका छौं। गोविन्दराज भट्टराईको उपन्यास मुगलानको पहिलो श्रृंखला अब सुनौ अच्युत घिमिरेको आवाजमा।
दार्जीलिङसम्म त वर्षेनी गएकै ठाउँ हो। नुन बोक्न जाने ठाउँ, आलु खेप्न जाने ठाउँ र घिउ बेच्न जाने ठाउँ दोर्लिङ नै हो। दोर्लिङलाई पनि अब त दोर्जेलिङ भन्न थालेछन्। च्याङथापुको कालीडाँडाबाट यसपालि नुन खेप्न धेरै मानिस दोर्जेलिङ आएका थिए। नुन तेल र बर्खे सामान एकैचोटि किन्न गाउँ नै उल्टेर आएको थियो। सबैले मालसामान किने, सौदा गरे र घर फिर्ने बेला भयो। तर सँगैका दुईजना साथी आएनन्। ती थिए ठुले र धामी बाबैको छोरो कान्छो सुतार। साथीहरूले धेरै बेर पर्खे, खोजेर बोलाए पनि तर कसरी पत्ता लाग्नु त्यत्रो भिडमा। उनीहरूले पाएनन् ती दुवै ठिटाहरूलाई। सँगै आएका साथी यहाँ हराए, घरमा के समाचार लगिदिनु। कोही भारी बोकेर घर फिरे, कसैले दिनभर पर्खे, तर न ठुले नै आयो न त सुतार नै देखा पर्यो। घर र गोठ गरी आनन्दमा डुबेर खाएका केटाहरू यो बल र बैंसले मातिएको जीवनमा कहिलेकाहीँ सनक चल्दो आफ्नो घरदेखि टाढा यो मुगलानको रंगीचंगी देखेर यसपालि तिनको मन अडिएनछ। घिउका टिन दोर्लिङमा बेची नुन बोकेर घर जान बिर्सी ठुलेर सुतार कान्छो एउटा ट्रकमा चढे। ट्रक सिलगढी जाने थियो। त्यो ट्रकसँगै उनीहरू एकनासले ओह्रालिए। सुइँ छ्याक 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 छुस सुइँ कान छेड्ने आवाज हावामा छोड्दै 10-12 मात्र डब्बा भएको रेल बतासेबाट ओह्रालो लाग्यो। रेलको लिख छेउ भित्तो गर्दै ट्रकसँगै झर्छ। जीवनमा प्रथमपल्ट रेल देखे उनीहरूले। मालसामानले भरिएको ट्रकमा बसेर उनीहरू रोमाञ्चकारी क्षणलाई अनुभव गर्दछन्। उनीहरू मुगलानतिर झरेको सम्झिन्छन् र त्यहाँ पुगेर भर्ती जाने काल्पनिक लहरमा आफूलाई चुर्लोमा डुबाएका थिए। उनीहरूले रौँमा रौँमा अनन्त आनन्द भरिएको अनुभव गरेका थिए। अहो, लोहरीमा त क्या मजा कान्छा, कोक्रामा बसेको जजलको लाग्यो मलाई त। मुसुक्क गर्दै बटारिएर ठुले बोल्यो, रोटेपिङ खेले जस्तो भन न बरु, सुतारले अझ राम्रो कल्पना गरेछ। बोराका भारीमाथि बसेका दुई ठिटा आफ्नै आनन्दमा डुबेका थिए। ट्रक उसै गरी दौडिरहेको थियो। नागबेली पहरा, काली लाग्ने भीर र आकाशे छाँगा छहरालाई कालो सर्प जस्तो बटारिएको बाटाले चुडाउँदै लान्थ्यो, क्रमशः पछि हुत्याउँदै लान्थ्यो। तीन धारे छेउ पुगेर गाडी टक्क रोकियो। अगाडिबाट एउटा मानिस आएर सोध्यो, कहाँसम्म जाने रे तिमीहरू? जाने टुङ्गो त छैन, मुगलान जान भनेर हिँडेका, एक स्वरमा उत्तर आउँछ। हँ ठिक, तिमीहरूलाई यो गाडीले मुगलानै पुर्याइदिन्छ, खै भाडा ल्याइहाल त। आफ्ना तिखा आँखा फर्काएर खलासीले हात पसार्यो, निर्दोष आँखा पल्टाएर ठुले बोल्यो, कति दिनुपर्ने दुई जिउको? उसको सहज उत्तर थियो, धेरै छैन, 20 रुपियाँ मात्र जिउको। कान्छो सुतार एकपल्ट झस्कियो, दुवैको मनमा पस्यो, 20 रुपियाँ भनेको त एक कोरी हो। यसपालि घिउ बेचेर तीन कोरी पारेको, दुई कोरी अहिले तिर्नु। मन खङरङ्गै पराल भएर आयो। सुतारले पिर्लेका आँखा पल्टाएर अचम्म व्यक्त गर्यो। लौ हतार गर, गाडी चल्ने बेला भयो। उसले हतार लायो। ठुलेले बिस्तारै आफ्ना भित्री गोजीमा हाताली पैसा झिक्यो, दुई कोरी दाम गनेर दियो। दाम खलासीका हात पर्यो, ऊ तुरुन्तै गयो र गाडी अघि झैँ एकोरिएर चल्न थाल्यो। ठुले र सुतार आपसमा मुखामुख गर्छन्। हो, हाम्रा बाले उहिले आसाम जाँदा 5 कोरी लाग्यो भन्थे, ठिकै होला, ठुलेले आफ्नो अनुभव बताए थियो। सुतार अझ जान्ने भएर यसरी भन्न थाल्यो कि उसले संसार देखेको छ, आसामभन्दा मुगलान धेरै टाढा हो, दाईलाई थाहै रहेनछ। स्वीकारको अर्थमा ठुलेले सिर लायो। गाडी धुलो उडाउँदै एकनासले ओह्रालो झरिरहेथ्यो। 4 बज्न टाढा छैन। बेला बेला ट्रक जीप र ट्याक्सीहरू सिलगढी दार्जीलिङ गर्दछन्। चिया बगानका हरिया पाखाबाट तल सिलगढी सहर टल्किन्छ। त्यहाँदेखि धेरै टाढा दक्षिणतिर कता कतासम्म सुतेको फाँट तिनको अगाडि फैलिन्छ। तुआलाले पष्ट नदेखिए पनि नजिक आइरहेका सेता सेता टिन लागेका सिमेन्टेड र रङ्गीन घरहरू बेहिसाबसँग टल्किन्छन्। एकनाथसित गएको चिया बगानमा हजारौं नेपाली आइमाएर लोग्ने मानिस डोको बोकी चियापत्ती टिपिरहेको दृश्य देखिन्थ्यो। यस्तो अद्वितीय दृश्यको अगाडि ठुलेर सुतार आफ्नो गाउँ घर साथी र सम्पूर्ण बिर्सेर नौला आँखाहरू बाटाको दुवैतिर फ्याँक्दै अगाडि बढिरहेका थिए। ओहो, कत्रो फाँट देखियो। ऊ तलदेखि उता कता कता नदेखिने ठाउँसम्म पुगेको, कसरी बाङ्गाटिङ्गा नागबेली परेका बगरमा बालुवा टल्केको पक्की घर, ठुल्ठुला कोठीहरू, मुन्डा घरहरू। हेर त दाई रमिता, सुतारले ठुलेको ध्यान आकृष्ट गर्दै भन्यो, ऊ त्यो हरियो देखिए जति सबै चिया बगान हो, त्यो त तिन तिन दिन रात हिँडे पनि नसकिने हुन्छ। अरे, दुवैको मनमा कौतूहल छ, जिज्ञासा छ र हरेक नयाँ दृश्यले प्रश्न थपिदिन्छ। पन्जाबी सरकारका फेला परेको ट्रक तुफान भएर ओह्रालो झर्दो छ, अब ओह्रालो सकिन आँट्यो। तिनले सोचे यो पाखो काटेपछि गाडी उड्नेछ। दुवैको मन शरीर दुवै उडेको क्षण थियो। कहाँ पुगिन्छ र कसको घरमा बास हुन्छ उनीहरूलाई त्यसको पत्तो थिएन। ससाना झुम्रे झोलामा मकैका चामल र फालोटमा फालेलुङ हिमाल लेक लाग्दा खान बोकेको अलिअलि सातो सिवाय केही थिएन। ढाकर र टिनहरू दुर्जिलिङमै साउको गोदाममा राखेर झरेका थिए। गर्दा गर्दै गाडी तिर्सियो, घरै घरले घेरेको बाटै बाटो ट्रक पस्यो अनि प्वाक प्वाक रिक्साको आवाज आउन थाल्यो। सिलगढीको सहरमा ट्रकले प्रवेश गरेछ। सिलित्त परेका चिप्ला बाटाका बाटामा वायु बेग्ले गाडीहरू दौडिन्छन्। मानिसको लवाई हिँडाई अनुहार र बोलाई बेग्लै छ। जता हेरे पनि घरमा घर टाँसेका देखिन्छन्। बाटाको छेउ भित्ता घरको छेउमा हरेक किसिमका मानिस देखिन्छन्। पसल र दोकानहरू जंगलका रूखभन्दा बाक्लै छन्। आँखाले भ्याएसम्म यस्तै के नौलोपनले भरि भराउँछ। उनीहरूको होसै ठेगानमा रहन सकेन जब यो अपूर्व दृश्य माकुराको जालो भएर आँखामा आयो। रिङ्गटा चल्ने चहल पहल आँखामा नअटाएर पोखिन थाल्यो। भुनेर ठेकीमा दही र मोहीको भारी हालेर पातलको मालिङ्गिनी घारीबाट सुसेल्दै बेसीको घरतिर झर्ने यी अबोध मूर्तिहरूले संसार यस्तो पनि होला भनेर स्वप्नमा पनि देखेका थिएनन्। यो चमत्कार, यो अपूर्व जगत तिनको निम्ति दिवा स्वप्न भएको थियो। सयौं झिलिमिली र हजारौं आवाजहरू, गाडीको लहर र मानिसका तातीहरू, यी उद्वेग र आश्चर्यहरू तिनका लागि प्रथम आश्चर्य भएका छन्। स्टेसन स्टेसन, रिक्सा कराउँछ प्वाक प्वाक। न्यू मार्केट न्यू मार्केट, प्वाक प्वाक। नयाँ बजार, रिक्सा खाली। बस स्टेसन होटल ब्रोडवे, प्वाक प्वाक। के हो यो, कस्तो उल्का? ट्रक एउटा अपार भिडमा गएर रोकिन साथ रिक्साले घेरे। सलह जत्तिकै हुर्जिएका छन् ती काला काला मानिसहरू। गन्जी र धोतीमा बेरिएका कालाहरू काँधमा अडिएको झुत्रे गम्छाले पसिनाका धारा पुस्दै चिच्याउँछन्। रिक्सा रिक्सा। साँझ ओर्लन लाग्यो। न्यू मार्केट छेउ पुगेर ट्रक अडिएको मात्र थियो। ल ओर्ल, बुग्लानी यही हो, आइपुग्यो अब। गाडीको मानिसले प्रष्ट आवाजमा घोषणा गर्यो। दुई असहाय प्राणी आपतमा परे, अब के गर्नुपर्छ? तैपनि गाडी छोड्नु थियो। ओर्लने तयारीमा ठूले गाडीको छेउसम्म मात्र पुगेको थियो। एउटाले झोला पक्रेर तान्यो, आज आइए, स्टेसन जाना हैन। अरे, हम 10 पैसा कम कर देंगे, आज आइए। अर्काले ठूलेको झोला यसरी तान्यो, त्यो मुस्किलले च्यातिन सकेन। उसले त्यो भाषा बुझ्न सकेन र थाहा पाएन किन यो भुङ्रो खनिएको छ। सुतार माथिबाट चिच्यायो, हिर्काउ दाई, यी किच्चकहरू धुत्न आए। ठुले ओर्लन मात्र सकेको थियो, रिक्सावालको तानातान परेर उसको झोला फुट्यो अनि मकैका चामलहरू बुर्र धारो लाग्यो। उसका दुई पाखुरामा तानातान गरेर ती चुडिने अवस्थामा पुगे। माथिबाट सुतार एकैचोटि हाम फालेर तिनलाई एक एक मुड्की जमाएर कस्यो। ऊ चिच्चायो, तँलाई यो अर्काको झोला जबरजस्ती तान्न कसले लग्यो? हिर्काएको चोटमा परेको पाखुरो लुकाउँदै एउटाले बोल्यो, मारा इस साला पहाडी आने, छोड्दो इसको। हत्तपत्त ऊ आफ्नो रिक्सा टिपेर यसरी त्यो ठाउँ छोड्यो। ऊ प्राणको सुरक्षामा दौडिरहेछ। सबैले उसलाई पछ्याए अनि त्यो ठाउँ शून्य भयो क्षणभरमै। ठुले र सुतार पसिनाले भिजेका थिए, झण्डै परान लिए। ठुले हुरुक्क हुने गरी स्यास्या गर्दै थियो, यी त किच्चक हुँदाई, झम्टिन आयो भने त घुमाएर हान्नुपर्छ अनि मात्रै भाग्छन्। सुतार यसरी बोल्दै थियो, ठुलेलाई यो आपतबाट उम्काउने मात्र ऊ हुनसक्छ। पसिना पुस्दै पेटीमा गएर उभियो उनीहरू। ठुलेको अस्कोट च्यातिएछ, टोपी त भैँमा रोटी भएर किचिएको थियो। प्राणको निम्ति यसरी नै निरन्तर लाप्पा गर्नुपर्ने त होइन यो ठाउँमा, अन्यलमा परे। हात्तीको हरियो मुख पारेर टुक्रुक्क बसे। सडकभरि बिजुली बल्यो, दिन र रात नछुटिने भयो। मोटर गाडी रिक्सा साइकल र मानिसको ताती हेर्दा उनीहरूलाई यस्तो लाग्यो, संसार रित्तिएर यहीँ मात्र हुनुपर्छ र यस्तोमा बाटोको एक छेउदेखि अर्को किनार पुग्नु साहस बाहिरको आँट हुनेछ। भर्खर पहाडबाट झरेको चिन्न, आलो घिउको बासना आउने, खाडीका दौरा र ठुटे सुरुवाल, काला अस्कोट र टोपीले बताइरहेथ्यो। रातो रगतले भरिलो अनुहार, तेजिला आँखा, ठुल्ठुला पिडौला र मोटा नारी। उनीहरू अलमल्ल सडक छेउ उभिएको देखेर एउटा रिक्सावालाले सोध्यो, स्टेसन जाने हो दाईहरू? आफ्ना सशङ्कित आँखालाई चारैतिर फाली ठुलीले सुतारको मुखमा साउती गर्यो, नबोलाइ कन्छा, नबोल पटक्कै। तिनका सङ्कालो आँखाको लख काटी रिक्सावालले विश्वास दिने शब्दमा भन्यो, होइन म पनि नेपाली नै हो नि, किन अप्ठ्यारो मान्नुभयो? रात पर्यो, अभर परेको नेपाली दाजु देखेर आएको, जाने भए पुर्याइदिन्छु, बरु पैसै लिन्न। उसका शब्दले पातलो विश्वास भरिएछ। सुतारले प्रश्न हुन सोध्यो, कहाँको स्टेसन? त्यो मानिसले सुनायो, उही रेल छोड्ने ठाउँ, त्यहीँबाट उता आसाम, मणिपुर, चुनपुरा, सुक्खिम, बर्मा, जहाँ गए पनि पुगिन्छ। उसको सहज भनाइ विश्वास नगर्ने खालको थिएन। सुतारले ठुलेलाई इङ्गित गर्दै टाउको हल्लायो, ल जाउँ त। उसको स्वीकृतिमा रिक्सा चढे दुवै, जीवनमा प्रथमपल्ट आज। रिक्सावाले न्यू मार्केटलाई तीन फन्का माऱ्यो, त्यसपछि खुत्रुक रेलवे स्टेसनको प्लेटफर्ममा पुर्याएर ओह्राल्यो। उसले यो पनि थप्यो, ल उत्रनुहोस्, आसामको रेल बिहान छुट्छ, रातभरि यो प्लेटफर्ममा गएर बस्नु, आनन्दै सुते पनि हुन्छ, कसैको डर मान्नु पर्दैन, तर होस गर्नु, पैसा बलियो राख्नुपर्छ, चोरले गोजी चिलाइदिएला। त्यसबेला झस्केको गतिमा ठुलेले आफ्नो हात अस्कोटको गोजीमा पुर्यायो र बाहिरैबाट नजानिदो गरी छाम्ने प्रयास गर्यो। आठ बजिसकेको रहेछ। रिक्सावालाले उनीहरूलाई त्यहीँ प्लेटफर्मको कुनामा पुर्याएर बस्ने ठाउँ कटायो अनि विदा भयो। उसले रिक्साको एकै पैसा लिने कुरा गरेन। यसरी आज बाँचेकामा दुवै बीच मधुर आनन्द लागेर आयो। भोलि आसामतिर जाने सल्लाह गर्दै बसे। यो अज्ञात संसारमा ती अबोध प्राणीहरू आश्चर्यचकित भएर त्यहाँको अलौकिक चमत्कार हेरिरहे हेरिरहे एकाग्र चित्तले। के खाए या खाएनन्, चामल बाहेक तिनसँग केही थिएन, न थियो बाहिर निक्लने आँट। सुइय एउटा आवाज अदृश्य दूरीमा कराउँछ, गराउँदै त्यो आवाज क्रमशः नजिक नजिक हुन्छ अनि आफ्नै सामु आएर सोहोरेर सम्पूर्ण घरै भत्काउने, अर्कोसँग बिलाउँछ, फेरि सुन्छन् के कहीँ त्यस्तै स्वर फैलिरहेछ अनि छेडभरमा छुसछुस गर्दै धुवाको मुस्लो बोक्ने विशाल काय यन्त्र छुसछुस आउँछ। भरभराउँदो भुङ्रो र अनगिन्ती मानिसका घरहरू बोकेको यन्त्र उसै गरी बिसाउँछ। फेरि पोका पन्तेउरा बोकेर कति उठ्छन्, कति रेलबाट निस्केर बस्छन्, कराउने कराउँछन्, कति कति हुर्दुराएर दौडिन्छन्। सिलगढी सिलगढी आवाज आउँछ। प्लेटफर्मको कुनामा बसी बत्तीको पिलपिलमा यो स्वप्नवत दृश्य हेरिरहेछन् उनीहरू। तिनको भोक तिर्खा त्यसै हराएको हुनुपर्छ सायद। संसारमा यस्तो आश्चर्य पनि भइसकेको रहेछ, मानवको कृत्रिमता कहाँ कहाँ पुग्यो यो सब उनीहरूलाई के थाहा। घर गोठ बेसी पाताल र दोर्लिङ, जीवनमा किल्ला यतिमै निर्धारण गरी उड्ने आनन्दचरीलाई यो संसारको व्यापकता आफै हराए जस्तो भयो। बम्बईवाले चिनिया बदाम चिनिया बदाम, गरम चाय चाय गरम, पान बिँडी सलाई सिगरेट, के हो के आवाजको समूह यसरी कानमा पर्छ। तीनमध्ये एउटा पनि राम्ररी बलियो भएर बस्न सक्दैन। कसैले शिरमा सानो पोको बोकेका छन्, कोही लाठी टेकी लोहटा चेपेर कुद्दा छन्, कोही उक्सेको कमजोर भुँडीमा काठको बाकस झुन्ड्याएर पिलपिले बत्तीसँग हिँड्दा छन्, कोही हातमा केतली च्यापेर चाय गरमको निरन्तर स्वरसँग दौड्दा छन्। आँखाले भ्याएसम्म उज्यालो देख्न पाइन्छ, केवल उज्यालो, एकनाशले छरिएर दिनलाई बिर्साउने उज्यालो मात्र। यही उज्यालो ढाक्ने गरी बेला बेलै अनन्त भीड हल्लिन्छ। त्यो हल्लिन्छ यसरी कि त्यहाँ भूकम्पले ग्रस्त जीवन प्राण सुरक्षामा दौडाउँछन्। यो मेला देखे उनीहरूले बाला चतुर्दशीको जात्राभन्दा ठूलो मेला छिनमा लाग्छ र छिनमा हराउँछ भने। कुनामा बसेर उनीहरू हेर्दा छन्, सुइया छुस 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 सँग हेर्दा हेर्दै धेरै घरहरू आइपुग्छन्। विशाल यन्त्रले उसै गरी घिसारेको हुन्छ त्यसलाई, कालो धुवाका मुस्ला उकल्छ, फेरि उसै गरी त्यो हल्लिन्छ घिस्रिन्छ अनि चिप्लिन्छ। त्यो मानिसदेखि साँप चिप्लिए चाहिँ मानिसको भिड कम हुन्छ। प्लेटफर्ममा बाँकी रहेका यताउति डुल्छन्, कति बाँकी रहेका झोला र कुटुरामाथि अडेस लागि घुप्लोको निदाउँछन्। त्यो वैशाखको गर्मी जमिनको कणकणबाट बाफ उठेको लाग्छ, शरीरको रौँरौँमा यसले प्रवेश गरेको पोलेको अनुभव हुन्छ। उपिया र मच्छरले जुरुक जुरुक उचालेका छन्, फोका र डाबरले शरीर ढाक्यो, शरीर भाँचिएका चोडिएका र अपाङ्ग बाहेक गरी खाने शरीरलाई भाँचेर मर्काएर कुप्राएर र झुम्रा बेरेर हिँडेहरू असंख्य गनिन्छन्। खुदा ने हमको क्या दिया जो दिया था ले लिया मेरे अल्लाह ने, खुदा ने हमको क्या दिया जो दिया था ले लिया मेरे अल्लाह ने। एकपल्ट नीरवता फैलिसकेको वातावरणलाई कमजोर मुसलमान को झीनो स्वरले चिर्छ। आफ्नो वरिपरि उसको गतिले विरक्ति मात्र छरिएको लाग्छ। सानी केटीले उसको हातमा डोर्याएर प्रत्येक मानिस भय भएको ठाउँतिर लान्थे। हृदय विदारक स्वर केवल फैलिन्थ्यो र हराउँथ्यो। प्राप्ति त्यसमा केही थिएन। रातको 12 बजेको थियो। मानिसको चहलपहल पनि क्रमशः कम हुँदै थियो। यस्तैमा 3 दिनदेखि हिँडेर थाकेको शरीर, हिजो पनि सुत्न नपाएको ठुले उडुसको टोकाई बिर्सेर झ्याप्प झ्याप्प उग्न थाल्यो। पर पर हेरिरहेका आँखा घुँडामा टाउको राख्न साथ घोप्टिएर सुत्न खोज्छन्। ठुलेको उगाईदेखि सुतारले उसमा सतर्कता थप्यो। दाई, रुपियाँ राम्रो च्यापेर बसाई, यहाँ त सुत्नु हुँदैन, किचकले छिनाउँछन् अरे। ठुले पनि एकपल्ट राम्ररी सम्हालेर बोल्यो, कति बेला भयो कान्छा, म त निन्द्राले लट्ठै परेँ, एकछिन आँखाको बिस मार्नु पर्यो, पालो गरौँ है। हुन्छ त, मेरो काखमा अडेसा लागेर सुत, पर कुखुरु बासी जस्तो सुने, उज्यालो हुनु धेरै छैन होला। सुतारे ठुलेलाई सुत्ने स्वीकृति दियो। गलेर थाकेको ठुलेलाई भोकमा निद्रा थपियो। निद्रा सहन नसकी ढाकरको थिचाइले पिलिएको ढाड कुप्र्याएर मच्छर हम्किँदै भित्तामा एक्लै मडेसियो। ऊ पनि थामस कसरी, आखिर मानिस नै हो। भोक निद्रा र थकाइलाई एउटा सीमासम्म मात्र दबाउन सकिन्छ। मानिस त निश्चय शान्ति चाहन्छ नै, तर यिनै भोक निद्रा या थकाई अति यति आक्रमणकारी भइदिन्छन्, मानिस स्वयंलाई हिंस्रक बन्न कर लाग्छ। ठुले भन्दा कम थाकेको त थिएन, तैपनि मुगलानबारे धेरै कुरा उसको बाबुले भनेको सुनेको हुँदा वर्षक आफूलाई चनाको पारेर बिउचे राख्ने प्रयत्न गर्यो। यो प्रयत्न उसले धेरैसम्म गरिरह्यो। ठुलेको ताताले बेला बेलै उठ्थ्यो। झकाइसकेको ऊ पनि रेलको सुइँले झस्कन्थ्यो। एकछिन सुत्थ्यो, फेरि काबुली चना, आँखाको लिए बेजोड मलहम। बम्बईवाले अनि सम्झेर होसियार हुन्थ्यो। रातको समय समयमा प्लेटफर्ममा प्राण भरिन्थ्यो। मानिस उसै गरी उर्लिन्थे अनि फेरिको सुनसानमा सुतार पनि झकाउन खोज्थ्यो। रात कहिले टुङ्गिन आँटेन, उज्यालो हुन आँटेन। कान्छालाई कुखुरो बासेको झझलको अब हिजो जस्तो भान लाग्न थाल्यो। उसले सम्झ्यो, ठुलेले अब आँखाको बिस मारेको हुनुपर्छ, यसलाई बिउजाएर पालो गरौँ, नभन्दै त्यसै गर्यो। आफू एकछिन ढल्किन दाजुलाई बोलायो। रातारात आँखा लिएर काँचो निद्रामा ठुले आङ तन्काउँदै उठ्यो र सुतारलाई एकछिन पालो दिने निश्चयमा सुत्न लगायो। सुतार निधायो तुरुन्तै। ठुले हेरिरहेछ, यो रात कैयौँ रातहरू जोडिएर बने जस्तो लाग्छ। बेला बेला यस्तै हुने गर्छ जस्तो यहाँ हिजो हुन्थ्यो। बत्ती निभेनन् र झिलिमिली सजीव भएर रहेको रहे थियो। साथ लेकर क्या जाना है, सबको दो दिन जीना है। एउटा खुट्टा नभएको मानिस हातले थाल अघि सार्दै प्लेटफर्ममा घस्रेर माग्दै हिँड्थ्यो। उसको सङ्गीतले द्रवीभूत पार्न सक्थ्यो हरेक मानव आत्मालाई। धेरै समयसम्म ठुले उगेर बस्यो, झपक्क उँदै बिउजाउँदै गर्थ्यो। उसले धेरै पर कुनामा देख्यो, हिजो उनीहरूलाई त्यहाँसम्म ल्याइदिने रिक्सावाल भिडी उडाइरहेथ्यो। फुस्स फुस्स उसको मुखबाट निस्केको धुवा चक्का चक्का पर्दै आकाशिन्थ्यो। व्यवस्थासँग उसले ठुलेतिर एक दृष्टि लायो अनि पहिले चाहिँ घुँडाको चेपमा कक्रिएर भिडी उडाइरह्यो। रेल आउन छोडे, रात चिसिएर आयो। ठुले क्रमशः कान्छासँग टाँसिँदै गयो, निद्रा सहन सकेन। आपसी तातामा ऊ घोप्टियो र दुवै निदाए। उनीहरू स्वाँ स्वाँ निदाए। गहिरो निद्रामा भाँसिएको ठुले जब घुर्थ्यो, उसको भद्दा नाक खटखटाएर घुहार घुहार आवाजले सम्पूर्ण प्लेटफर्मलाई ढाकिरहेथ्यो। कान्छो चल्यास भएर हिँड्छ। ऊ देख्छ जताततै घाम झलमलाएको छ, सधैँ जस्तो दिन सुरु भएको छ। दतिवन दतिवन निरन्तर उसको कानमा पर्छ। यी सब के कराएका हुन्? प्लेटफर्ममा रेल खर्किएका छन् उसै गरी, मानिसको चहलपहल उसै गरी सुरु भएको छ। कोही मुख धुँदा छन्, कोही छेस्काले दाँत घोटिरहेका छन्। 2-3 केटाहरू हातमा ससाना पोका च्यापी चारैतिर हुर्दै कराउँदा छन्। उही तिखो दतिवन दतिवनको आवाजमा सुतारले आफ्नो आँखा चारैतिर डुलायो। माथि पाखामा देख्छ, चियाघारी चुन जस्तो घामले पोतिएको छ। आँखाले भ्याएसम्म अझ त्यो झलमलाउँछ उसै गरी। उसलाई बल्ल पुरा बिउजेको अनुभव भयो। आँखा पोल्न छोडेका थिए अनि निदाइरहेको दाजुलाई बोलायो। चुई चुई गर्दै आङ तन्काएर रातारात आँखासँग ठुले बिउज्यो। यो उज्यालाले मात्र उसको मन र शरीर बिउजायो। दुवैजना कति बेला सुते, निधाए र कसरी रात गयो थाहा भएन।
कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको उपन्यास मुगलानको वाचन हो। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको उपन्यास मुगलानको वाचन हो। प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईले यो उपन्यास लेख्नु भएको हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम धरानको विदयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिन्चोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौँडा एफएम चितवनको रेडियो चितवन र रेडियो अर्पणमा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत दमौलीको रेडियो भानुभक्त रूकुमको रेडियो सिस्नी गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। यस्तै रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज कैलाली टीकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज मुगलान उपन्यास सुनिरहेका छौं। मुगलानको बाँकी अंश अब सुनौं।
असम्बेल मानिसको दौडादौड देखिन थाल्यो। मल्याक मुलुक उनीहरूले हेरे, मानिस त्यही रेलतिर दौडिरहेछन्। अछाम जाने रेल यही होला दाई, जौ पसौँ कान्छाले भन्यो। मुख धुनु थिएन, दिशा पिसाबको निम्ति जता पनि मानिस छन् त्यहाँ ठाउँ छैन। कचेराले ढाकेका चिप्री आँखा र रित्तो पेट लिएर मान्छेको अपार भिड घुर्चिँदै उनीहरू रेलतिर बढे, चढेर भित्र बसे। एकदम सफा र राम्रा बस्ने सिटमा अझ राम्रा र मोटा मानिसहरू बसेका छन्। एकातिर मानिसहरू गफमा बस्त छन्, अर्कातिरका खानामा व्यस्त छन् र बाँकीलाई पस्नु निस्कनु भारी उचाल्नु पछार्नु उत्तिकै धावा छ। सुतार कान्छो थ्याच्चै भुइँमा बसेर दाजुलाई बस्ने संकेत गर्दै भन्यो, यहाँ बस दाई, माथिका सिटमा त ठूला ठूला साहेबहरू बस्छन्। दुवैले पलेटी कसे, उनीहरूमा दृष्टिपात गर्दै मानिस खिटखिटाउन लागे। गर्दा गर्दै सम्पूर्ण कोठा हाँसोको फोरा बन्यो। उनीहरू केवल मुखामुख गर्न सक्थे, आत्तिन जानेका थिए। त्यतिकैमा एउटा मोटेले बोल्यो, अरे यो कमरा रिजर्भ हो, यहाँ से निक्लो, कहाँ जाओगे? उनीहरू फेरि मुखामुख गर्छन्, अनुहारमा निर्दोष रेखाहरू कुद्छन्। ओ, यस संसारमा मानिसलाई कहीँ दोष छैन भने त्यो निर्दोष रहनुमा मात्र हुन सक्छ। त्यो मानिस फेरि बोल्यो, ए रिजर्भ हे, सम्झे? हामी त साहेब पहाडबाट आएका। सुतारले कामदो स्वरमा त्यति बोल्न सक्यो। पसिना चिटचिटाएर उसको अनुहार रातो पिरो भएको थियो। लाठी बोकेर डुल्दै जब एउटा पुलिस आयो, दुईटा नेपालीहरू फर्स्ट क्लासको रिजर्भ कोठामा पलिटी कसेको देखा पर्छन्। उसले टुटे फुटेको नेपाली कुरामा उनीहरूसँग टिकट माग्यो। के थाहा र टिकट किन्नुपर्छ त्यहाँ, सोचे हुन् दोर्लिङबाट लोहरीमा आए चाहिँ। पुलिसले पाखुरो पक्रेर भन्यो, बाहिर उतर्नुको छ, टिकट लिनुको छ, ऐसे बस्न नमिल्नुको छ, सम्झे? उनीहरू हुनसम्म निराश भएर बाहिरिए। डरको कारण शरीरमा पलाएको कम्पनलाई भोकले अझ तीव्र पार्छ। सुतारले सम्झ्यो, कामदा कामदै घुँडाहरू पिर्लेकै फर्किनेछन्। सरासर आएर त्यही कुनालाई आफ्नो सम्झी टुक्रुका बसे। खुइया, ठुलेले हारेको स्वर निकाल्यो। त्यसबेलासम्ममा रेल निकै पर पुगिसकेको थियो। त्यहाँको वास्तविकता थाहा पाएर सुतारले भन्यो, यहाँ त पक्की बात मार्नुपर्ने, त्यो हामीलाई आउँदैन। पर्वती बोली कसै बुझ्दैन, के गर्नु दाई, अब अभर परिन्छ क्यार, फिर्नु पनि कसरी? अलिकति आत्मविश्वास थप्दै ठुलेले भाइलाई डरायो, के कुरा गर्छस्, अब के फेरिन्थ्यो? यहाँ आइपुगेपछि अछाम पुग्न पाए, हाम्रा डाँडाघर बिनाजु गोठ पालेर बसेका छन्, उनका भाइ पनि खेती गरेर उतै बसेका छन्। बरु हिजोको जस्तो मानिस पाए सोध्नुहुन्थ्यो, ठुलेले कमजोर आशा थपिदियो। रेल गएपछिको सुनसानमा प्लेटफर्म रोगेर बसिरहेथ्यो उनीहरू। भोकले पेटका कुना कुना खोतलिसकेको थियो। सुतारले धेरै पर आफ्ना नजर डुलायो। दुईजना मानिस हातमा टिकट लिएर कुम्दा छन्। त्यसपछि एउटी बुढीलाई पछ्याउने सानी केटी तिनकै अघि पछि छन्। तिनका असभ्य कुम्लाहरू बद्दा पाराले हल्लिन्छन्। टोपी लगाएका पुराना मानिसको आकृतिले दुवैका निधारमा आशाका चिन्हहरू दौडिए। सुतारले आफूमा साहस भर्यो अनि जुरुक्क उठी गएर सोध्यो, दाई कहाँ जाने तपाईँहरू? दुईमध्ये एकले प्रश्न उत्तर दिएथ्यो, ऊ कामाख्या जाने हो र आफ्नै आमैलाई लिएर तीर्थ गर्न हिँडेको हो। सुतारले यो कुरा पनि थाहा पायो कि रेलमा चढ्न टिकट किन्नु आवश्यक छ। ती यात्रीलाई सहस्र धन्यवाद बर्साउँदै ऊ ठुले भएतिर लाग्यो। ठुलेलाई सुतारले सम्पूर्ण विवरण बताएर दुवै यो निश्चयमा पुगे, टिकट किनौ, टिकट किन्ने तर्खर गर्न लागे। खुसीसाथ ठुलेले अस्कोटको भित्री गोजीमा हात लायो, तर उसको हात केवल गोजीमा अडिएन, त्यसबाट छिरेर पाखा निस्कियो। ऊ एकपल्ट आत्तिएर खङ्ग्रङ्ग भयो। उसलाई विश्वास भएन र सम्झ्यो सपनामा यस्तो भइरहेछ। विश्वासको लागि अस्कोट फुकालेर हेऱ्यो, गोजीभन्दा ठूलो छिँड परेको छ, एक पैसा अल्झेर पनि रहेको छैन। त्यसलाई भ्रम सम्झी फेरि गोजी निरीक्षण गर्यो, तर परिणाम अर्को पाएन। सुतारको समेत पैसा उसैले बोकेको थियो। दुवैसँग एक पैसा पनि बाँकी थिएन। एकपल्ट मुर्चा खायो उनीहरूले, सम्पूर्ण शरीर कामेर आयो, पसिना चिटचिट आयो, मुखको थुक सुकेर आयो, अनि सुतारले सम्झ्यो ऊ गलेर पानी भएको छ अथवा सम्पूर्ण शरीर माटामा मिले जस्तो भएको छ। निशब्द ठुलीले केवल आफ्ना ठुल्ठुला आँखा पल्टाइरह्यो त्यो रित्तो भइसकेको प्लेटफर्मलाई ताकेर। सम्झे यहाँ सपना भइरहेछ र सपनाको निम्ति पनि अविश्वसनीय घटना गोजीमा भुवाङ पर्नु भएको छ। खस्यो, हरायो, यसको निम्ति गोजी एक्कासी भूकम्पले चाहिँ फारिनु असम्भव हो र त्यत्तिकै असम्भव मुसाले काट्नु पनि। सुतारका आँखा अव्यक्त पीरले टलपलाए। उनीहरूले जीवन त यस्तो कष्टप्रद पनि हुँदो रहेछ भन्ने कुरा प्रथमपल्ट आजै सम्झे। निराश भए। सम्पूर्ण पेटमा दुई दिनदेखि भोकको साम्राज्य जमेको छ। घरको ढिँडो रोटीले यतिसम्म सहनुपर्ने स्थिति आएको थिएन कि भोकै मर्नुभन्दा अघि कस्तो अनुभव हुन सक्छ। घर सम्झे उनीहरूले र घरसँगै सम्झे पातल गोठ र पानीको धारा पनि, अनि फेरि सम्झे तिनबाट वियोग भइसकेका छन्। आज रेल आउने अथवा जानेर मानिस रित्तिने भरिने क्रिया त्यति नौलो छैन आजका उनीहरूलाई जुन हिजो थियो। विस्तार साथ उपायहीन उनीहरू झोला खोलेर मकैका चामल फुकाएर झिक्दै फाँको बान लागे। दुई तीन मानाका पोका निखारेर एक एक पेट पानी भरेर प्लेटफर्ममा लमतन्न भए। त्यही भित्तामा दिन गयो, रात पर्यो, अनि भुइँको चिसाले सम्पूर्ण शरीर सिमेन्ट जस्तै चिसो हुन थाल्यो। पेटको काँचो सामलले यस्तो पार्यो जुन पीडा तिनको निम्ति प्रथम अनुभव भयो। रातको 10, 11, 12, 1 गर्दा गर्दै धेरै बज्यो। रात टुङ्गिने समय भइसक्यो, तैपनि तिनले आशा गर्दै थिए। पहाडी मानिस कोही देखा परेन। यहाँबाट निस्केर बाँच्ने आशा ज्यादै मधुर भयो उनीहरूमा। रेलको सुइँया पनि अब झर्को लाग्ने आवाज हुन थाल्यो उनीहरूलाई। मानिसको चहल पहल देख्दै झर्को लाग्ने भयो। सुतारले सम्झ्यो मानिस दिनभर काम गर्छ, दुःख झल्छ, पसिना सुहाउँछ, आखिर खानाकै लागि चोर्छ, ढाट्छ अथवा बाघ झैँ हिंस्रक बनिदिन्छ। दुई दिनदेखि त्यसरी बिताउनु र त्यो रात मूर्छा पर्नु बिउजनु अत्यन्तै पीडादायी अवस्था रह्यो उनीहरूलाई। भोलिपल्ट बिहान उही मेल आइपुग्छ। मानिसको अपार भिड, कुल्लीको तानातान, उही हिजो जस्तै सधैँ जस्तै ठुलेर सुतार उही कुनामा थिए। एउटा मानिस धेरै टाढादेखि हेर्दा हेर्दै उनीहरू नजिक आयो। व्यवस्थासँग फेरि अर्कातिर लाग्यो। गर्दै उसले दुई तिनपल्ट त्यसो गर्यो। खागीको पेन्ट र सर्ट लगाएको मानिस यस्तो लाग्छ। एकपल्ट देखेकै हो तर दुवैको दृष्टिले त्यसलाई ठम्म्याउन सकेन। त्यो मानिस एकपल्ट छेउमै पुलुक्क हेर्छ, तैपनि तिर्मिराएका आँखाले ठम्म्याएनन्। सुतारले अनुसार काटेर दाजुलाई भन्यो यो मानिस त एकपल्ट देखे जस्तो लाग्छ। मलाई पनि झझर्को लाग्छ, जा तैँले बोलाइ हेर। ठुलीले सुतारलाई जाने आग्रह गर्यो। कसरी बोलाउन नचिनेको मानिसलाई, यहाँको साहेब हो कि? सुतारले शंका व्यक्त गर्यो। अन्त्यमा मानिसको भिड छिचोल्दै त्यो मान्छे उनीहरूकै छेउमा आएर अडियो। 18-20 दुई जवान ठिटा, भर्खर पहाडबाट झरेका, गाडिएका फुस्रा आँखासँग झोक्राएका, उदास अनुहारलाई अझ निराश पारेर काली लागे जस्ता देखिन्छन्। उनीहरूले अन्दाज गरे त्यस मानिसले अवश्य चिनेको हुनुपर्छ, नत्र किन त्यो परिचित हुन खोज्छ। नजिकमा आएर घुँडाका सिङमा टाउको राखेर हप्किरहेका ठिटालाई सोध्यो ओ भाइहरू कहाँ जाने हो? दुवैले एक स्वरमा उत्तर दिए जान त मुगलान जान भनेर हिँडेका, यहाँ आएपछि अछाम जाने विचार गरेको भएन। त्यो मानिसले मालिक स्वरमा भन्यो आसाम जाने मेल त यही हो, के पर्खन्छौ? त्यो मानिस गोजीमा हात हालेर व्यवस्थासँग दुई चार पाइला यताउति गर्दै रहन्थ्यो। सुतारले बोल्यो ल्याएको पैसा गोजीमा बोकेको थियो, बिहान हेर्दा गोजीमा पैसै थिएन, गोजी नै छिड परेको थियो। अस्तिकै दिन यहाँ आइपुग्या, अभर परेर बस्या साहेब। उसले मनमा केही नराखी आफ्ना कुरा बतायो। हकारिने आवाजमा त्यो मानिस फेरि बोल्यो लग्यो होला नै काटेर, गाउँघर जस्तो ठान्छौ तिमीहरू, कटिहारका पकेटमारको सिलगढी बास सुनेको छैन? कति थियो पैसा? जुम्री अनुहारले उत्तर दिए 4-20 थियो। अब यतै काम गर्ने कि घर फिर्ने त, पैसा चोराइहालेछौ? उसले सोध्यो। सुतारले कामदो स्वरमा भन्यो पाए त यतै काम गर्ने भनेको, तर के गरी काम गर्नु, केही खान नपाएको दुई दिन भयो, साथमा एक कन्ची पनि छैन, कि भर्ती जान्छौ त? पाए त त्यही भनेर हिँडेका, सुतारले उत्तर दिएपछि त्यो मानिसले आश्वस्त पार्यो लौ एकछिन पर्ख आए त यहीँ बस्दै गर्नु हुन्छको अर्थमा टाउको लुर्कायो सुतारले। आशाका रेखाहरू बिजुली भएर सर्र दौडियो उनीहरूमा। त्यो मानिस केही पर पुग्यो, एउटा कुनाबाट रिक्सा निकाल्यो अनि बेगमय भएर रिक्सा हाँकेर पर पर हुँदै मानिसका असङ्ख्य हुलमा मिसियो। अब मात्र अनुमान गरे यो उही मानिस रहेछ जसले अस्तिको दिन उनीहरूलाई रिक्सा मारेर त्यहाँसम्म ल्याएथ्यो र उसले बिना पैसा त्यो काम गरेको थियो। आज उही मानिस आई सोधखोज गर्छ भने उनीहरूले ठाने यो मानवता भरिएको व्यक्ति हुनुपर्छ। उनीहरूको दुःखमा ऊ पग्ले जस्तो भयो। भर्ती भन्ने शब्दले दुवैको भोक तिर्खा थकाई सम्पूर्ण हराएर गए। आपसमा यो निश्चय गरे एकछिनलाई तगडा देखेर लोतेको शरीरलाई दरो देखाएर पनि त्यहाँ लाग्नै पर्छ। पाँच मिनट जति बितेको थियो, त्यो रिक्सावालले एकजना मानिस लिएर आयो। राम्रो पेन्ट, सर्ट र जुत्तामा निकै बनिएको मानिस उसको पछि पछि देखिन्थ्यो। रिक्साबाट ओर्लेर उनीहरू सरासर त्यतै आएर जहाँ ठुलेर सुतार झोक्राएका थिए। प्लेटफर्मको कुनादेखि केही परे उभिएर रिक्सावालले त्यो मानिसलाई भन्यो, बिस रुपियाँ गोटा। तर्से जस्तो गर्दै त्यो मानिसले रिक्सावाला भन्यो, तँलाई बिस? रिक्सावाले केही नरम भएर उत्तर दियो, दुई दिन भयो मैले नै नयाँ बजारबाट ल्याएर राखेको। कडा स्वरमा त्यो मानिस अझ चर्कियो, कति हात पारिस लिएन बरु बाँडौँ? रिक्सावाल पनि अडिक भएर बोल्यो, त्यो त मेरो दाहिने हातको खेल भयो, पन्ध्र त गल्दिनँ। त्यो मानिसले आफ्नो अन्तिम निर्णय दियो, भइगो दुवैको गरी जम्मा बिस दिएर जान्छु, जा। उसले रिक्सावाला हातमा बिस रुपियाँ राखिदिँदै थप्यो, खोजी गर्दै गर्नु है। उसले हुन्छको उत्तर दिँदै आफ्नो बाटो लियो। त्यो मानिस एक्लै आयो र सरासर आयो सुतारको नजिकमा। असाम्बेल छुटिसकेको थियो। भर्ती जाने हो तिमीहरू? उही आधिकारिक स्वरमा आफ्ना सङ्कालो आँखा चारैतिर फ्याँक्दै उसले तिनीहरूलाई सोध्यो। हो सायद एक स्वरमा जिज्ञासापूर्ण उत्तर दिन्छन्। सुतार आफ्नो शरीरलाई हल्लाएर पूर्वस्थिति बदल्न चाहन्छ। त्यो मानिसले उही आधिकारिक स्वरमा बोल्यो, ल आओ। झोली चेपी कान्छो र ठुली लुरु लुरु पछि लागे। दुई दिनदेखि नखाएको शरीर रिङ्गटा चलेर खुट्टा कामिरहेथे। थचक्कै जमिनमा पछारिउँ शरीरले भनिरहेथ्यो, संयोग बस्न चाहेको भइरहेछ, नचेताएको परिस्थिति आफ्नो बनेर तिनलाई पछ्याइरहेछ। उनीहरूको मनमा मुगलान पुग्नु र भर्ती लागेर लाउरी हुनुको अपूर्व कल्पनाले झ्याप्प झ्याप्प छोपिरहेथ्यो। लाउरी भएपछिलाई बुट पड्काइन्छ भन्ने मिठो कल्पनाको सहारा लिएर पनि दर्खराउँदै त्यो मानिसको पछि पछि लागे। भोक लागेको छ? पन्ध्र मिनटको बाटो पर पुगेर उसले सोध्यो। उनीहरूले उत्तर दिन पाएकै थिएनन्। लौ यहाँ खाजा खान पसौँ। उसले बाटाका छेउको होटलभित्र पुर्यायो। त्यहाँ उसले मिठाई, चिउरा, मासु, दही उनीहरूले खाएसम्म मगाएर खुवायो। दुवैले पेटलाई अधिकतम सन्तुष्टि दिएर भरे, आँखा बाहिर उकासे। उसले होटलको पैसा बुझायो, ठुलेर सुतारा लिएर बाहिर निस्कियो। ठिक बाटामा जीप अडिएको थियो। दुवैजनालाई त्यस जीपमा चढाएर उसले सिधै टिस्टातिर लान आग्रह गर्यो त्यो ड्राइभरलाई। कहाँ जानुपर्ने र नजानुपर्ने उनीहरूलाई थाहा थिएन। त्यसबेला बिहानको 11 बजेको थियो। हावाको गतिमा जीप दौडन्थ्यो। बेला बेला बस र ट्रकहरू देखा पर्थे। बाटाको दुवैतिर काली बन्जार मानिस छिर्ने नसकिने पातल थियो। बेला बेला त्यही कालो जंगलभित्र फाँडेर चिल्लो पारेका भुइँमा लाउरीहरू उफ्रेका देखिन्थे। उनीहरूले सम्झे यहाँ भर्तीवाल बस्छन् क्यार। पाल टाँगेकाहरू पनि हरियो जंगलकै रङमा हुँदा झट्ट छुट्याउनु गाह्रो पर्थ्यो। कतै हजारौं बोट भुइँकटहर पाकेका मगमगाउँथे, कतै अनगिन्ती ढुङ्गाहरू थुपारेका देखा पर्थे। राम्ररी हेरे सम्पूर्ण वनभरि तिनै मिलिटरीको बास रहेछ। भर्ती लाग्ने ठाउँ आएछ भन्ने दुवैको मनमा पस्यो। जीवनको त्यस सुन्दरतम कल्पनाले दुवैको मनलाई फुरुङ्ग उडे जस्तो पार्न थाल्यो। सम्झे जीवनमा चरम तृप्तिको अनुभूति हुन्छ भने यो मुगलानमा भर्ती लाग्नुहुनेछ। जीप दौडेको दौडे थियो। सिलगढीबाट छुरिएको करिब दुई घण्टापछि त्यो जंगल काटियो अनि अगाडिपट्टि विशाल फराकिलो ठाउँ देखा पर्न लाग्यो। एकैछिनपछि जीपले उनीहरूलाई एउटा अग्लो पुलबाट तारी पूर्वपट्टिको विशाल नदी र बालुवाले ढाकेको सम्म ठाउँमा पुर्यायो। ओरबाट हेर्दा बगर विशाल देखिन्थ्यो। एक सुरले फिजेर बगेको पानी कहाँ कहाँसम्म टलपल टलपल टल्किन्थ्यो। उनीहरूले देखे रेल भन्ने वस्तु त्यत्रो नदीमा पनि पुलबाट तर्दो रहेछ। मोटरको बाटो भने उकालो गएर सिधै पहरा र नदीको च्यापभित्र पसेको देखिन्थ्यो। थाहा पाए यही नदी टिस्टा रहेछ अनि यस ठाउँलाई टिस्टा भन्नुपर्छ। जीप टक्क रोकियो। यो नौलो ठाउँबाट त्यो मानिसले जीपवालालाई पैसा बुझायो अनि दुवैलाई लिएर सानो गोरेटो पछ्याउँदै सिधै जंगलतिर पस्यो। त्यस मानिसलाई पछ्याउँदै उनीहरू सोच्न लागे भर्ती लाग्ने ठाउँ यही जंगलमा हुनुपर्छ। मूल सडकलाई छाडेर एकैछिन गोरेटो बाटालाई पछ्याएपछि सानो झुप्रे घर देखा पर्यो। उनीहरू त्यही घरमा पुगे। घरमुनि सानो दोकान, त्यहीँ पुगेर बिसायो अनि चिया मगायो। त्यहाँ एउटी दिदी थिइन्, राइनी दिदी। मुसुक्क हाँसोसँग ती दिदीले भनिन्, भर्तीवाला लिएर आउनु भएको रानु दाईले? थाहा लाग्यो त्यो मानिस रानु दाई रहेछ। उसले त्यही भाकामा प्रत्युत्तर बनायो, अँ लिएर आएँ, यहाँ कतिजना पुगे त आज? निधार चौरी पार्दै उसले भने, हिजो उही हिजोका मात्र त हुन् नि, आज एकजना बाटामा डुल्दै गरेकोलाई भेटेर ल्याएको छु। टाउको हल्लाउँदै रनु दाई बोल्यो, ए 10 रुपियाँ कमाइछौ। नाकका पोरा असाध्य फुलाएर ऊ बोली, हो 10 माने त सिलगढी पुगेर 30-40 खर्च गर्नुपर्छ, यहाँ ठिक भएकोलाई 10। निसङ्कोच शिर हल्लाउँदै रनु दाईले भन्यो, तिम्रो जाँड रक्सी पनि अब त बिक्छ नि। उसले रिसाएको स्वरमा बोल्ने प्रयत्न गरे, व्यापार गर्न राखेपछि किन नबिक्नु, जहाँ पनि बिक्छ। 30 नदिने भए त म फिराइदिन्छु। रनु दाईले प्रसङ्गलाई अन्त्य गर्ने प्रयत्नमा मार्यो, बोबो हल्ला नगर, म छँदैछु नि, तिम्रो निमेक नखानु त हो नि होइन? दिदीले आफ्नो दैनिक झन्झट ऊ समक्ष राखी, दिनै पछि 10-12 भात तिउन गर्न मलाई कति हैरान छ। त्यसपछि दुईको बीचमा क्षणभर कुरा चले। जम्मा कति पुग्यो अरे? 14। भोलि त जिम्मा दिन्छु त्यसो भए ठेकेदार आउँछ र भोलि नै उसले फेरि थपी एकपल्टलाई त दाईको गोजी अघि के हुन्थ्यो मेरो खर्च कति पुग्यो नि उसले नाक चाउरी पार्यो गफसँगै चिया रित्थ्यो ठुलेर सुतारले त्यो गफ ट्वाल्ला परेर सुनिरहे ती कुराको अर्थ केही पनि लागेन उनीहरूलाई लाग्नु पनि कसरी जब अरूले केमा बात मार्छन् आफूले के चाल पाउनु रनुदाई उनीहरू लिएर त्यो घरभित्र बस्यो घरभित्रको उतापट्टि छेउमा अर्को ससानो घर थियो जहाँ दुबईलाई भित्राएर भन्यो आज यहीँ बस्नु अरू पनि बाह्रजना साथी छन् खाना तिमी रानी दिदीको होटलमा खानु जे जति खाए पनि पैसा लाग्दैन भोलि दस बजीतिर बाटो लाग्नुपर्छ है आज्ञाको स्वरमा यति बोलेर रनुदाई फुत्त बाहिर निस्केर हिँड्यो दुई भाइ कोठाभित्र पसेर हेरे पल्लापट्टि कोठामा दस बाह्रजना ठिटा साथीहरू बसेका रहेछन् कति टोलाएर बसेका थिए कति अपरिचित अनुहारलाई आपसमा आफ्नो पार्न प्रयत्न गरिरहेथे दुई चारजना तास खेल्नमा मस्त थिए र कोही गुन्द्रीमा पल्टेर फुवा फानिदाइरहेथे दुई चारजनाले झिकेका गोठाले गफले त्यो वातावरणलाई सुन्दर पार्दैथ्यो चिन्जान गर्ने सिलसिला चलेकै थिएन ठुलेर सुतार सरासरी गएर छेउको गुन्द्रीमा थचक्क बसे बाँकी रहेका सबैले एकैछिन मुखामुख गरे हेराहेर गरे आलाकाँचा उमेरदार ठिटै ठिटाको जमात भयो प्राय सबैले फाटेका च्यातिएका र मैला झुम्रे लुगा लगाएका देखिन्थे अनुहारको रातो पिरोले सबै भर्खर पहाड़बाट झरेको संकेत गर्थ्यो तीमध्ये एकजना चाहिँ निकै ठाडदार देखिन्थ्यो मिलिटरी जीवनका जोशीला गफले ऊ आफ्ना साथीहरूलाई मक्ख पार्दैथ्यो सबै मन्त्रमुग्ध भएर उसको कुरा सुन्थे ऊ भन्दै जान्थ्यो अब हामीलाई लगेर एक वर्ष जति ट्रेनिङ गराउँछ त्यसमा पास भएर उत्रेपछि अनि बन्दुक भिरेर पठाउँछ बीचमा दुई वर्ष छुट्टी मिल्छ खान लाउन बस्न केही पैसा पर्दैन सब सरकारी मिल्छ लङ प्यान कमेज सुट पेटी बिर्केटोप हरेक चिज पाइन्छ सरकारी नै छ महिनासम्म त ठुल्ठूलो अफिसरले खालि तारो हान्न लगाउँछ जसले सिधा हान्न सक्यो त्यसलाई लिन्छ अरे अरूलाई लिँदैन अब भोलिदेखि नै ऊ भनेको भने थियो साथीको समूहले उत्साहपूर्वक ध्यान दिएर सुनेको सुने थियो उसको लामो टोपी झुन्डिएकै अवस्थामा हुन्छ तैपनि उसले त्यो छोप्न टोपी लाएको थिएन उसको छोटो कपाललाई पानीमा भिजाएर होला सिलिक्क पारेर पछाडि फिर्काएको हुँदा उसको टाउको रुपीको जस्तो भान हुन्थ्यो पुरानो जिनको दौरा त्यसको फेर भने उसले ठुटे सुरुवालभित्र हालेको थियो जुन घुँडाघुँडा हुन खोज्थ्यो उसको लागि हुनसक्छ ऊ भर्तीवाल नै भइरहेको होला उसको नजिकै पछाडिपट्टि आडमा झुन्डिएको पुरानो अस्कोटको गोजीमा पुरानो काइयो र बाटुले ऐना टल्किन्थे ती सामान उसकै हुनुपर्छ मानिस भने अलि पातलो र सिकटे परेको थियो तर बोल्न भने अरूभन्दा पछि नपर्ने खालको ठिटो थियो क्रमशः सुतार कान्छो पनि उसको छेउमा ढेपिँदै गएर बस्यो अनि त्यसलाई निकै फुर्तीवाल र सर्वज्ञदेखि सोध्यो तपाईँ पनि भर्ती जानै हिँडेको हौ दाई सुतारको सोधाइले त उसलाई अझ कुरो उक्काइदिएछ उसले खुलस्त भएर भन्न लाग्यो हो भोलि लाग्ने दिन छ यस घरमा आएकै पाँच दिन भयो आफ्नो त बाटैमा पैसा सकेको थियो सिलगढीदेखि नै सरकारी खाना खाइएको भोलि लाग्ने दिन छ भर्तीमा त्यसबेला उसको आँखा तिखा भएर चम्केका थिए अनि लुरुक्क टाउको अल्लिन्थ्यो उसको बोलाइ रोकेर सुधारले सोध्ने मौका पायो हामीलाई पनि भोलि नै लगाइदिने अरे हामीले पनि अब भर्ती जान अठेटो गऱ्यौँ अब कसो हुन्छ त्यो अर्को ठिटाले अझ चर्को चर्मा बोल्यो यस्तो लाग्थ्यो उस सुतारको त्रुटिमा झम्टिरहेछ के कस्तो हुनु उसले चुनाइ गरेर ल्याएपछि त अवश्य लागिन्छ मलाई त उही गाउँकै गल्लावालले पनि लाग्छस् मलाई जाउँ भनेको थियो मैले त्यो मुगलान सम्झेर टेरिनँ यी भाग्यमा भए यसरी जुर्दै आउँछ हो कि अब एकैपल्ट नपर्ने भइएछ तर कुन छाउनीमा जाने मलाया कि इन्डिया उसले सुतारतिर फर्केर प्रश्नसूचक टाउको लुर्कायो सुतारले आफ्नो अल्पज्ञान यसरी व्यक्त गर्यो मलाया छाउनी राम्रो छ भन्छन् त्यो ठिटो भन्दै गयो दुई वर्ष बिना घर फेरिँदैन आफू त पल्टने भएपछि अलिकति सम्पत्ति नकमाए के फेर्नु एकपल्टलाई साउको हातमा परेको पाखो रेखो उकास्न पाए पनि बाबुआमाको भाडा काटिन्थ्यो कि त्यसबेला ऊ एकपल्ट अकासियो अनि फेरि बोल्दै गयो ठ्याक्क ढल्के टोप भ्याङ्ले सुराल र जुराबमाथि बुट जुत्ता कसेर अघि अघि आफू हिँड्ने पछि पछि तीन चारजना भैयालाई बाक्सा बोकाएर घर फिर्न पाए यो आएको पनि सार होइन त उसले साथीतिर फर्केर आफ्नो भनाइ स्वीकृत गराउने आशयले उही झिनो टाउको लुर्कायो यसपल्ट ठुलेले बोल्ने आँट गरेर अलिकति संशय पोख्यो हो सबैको त्यही सुर त हुन्छ नि हुन त तर लाग्न पो कसो हुने हो त्यो फुर्तिलो केटो अझ फुर्किएर अरूलाई विश्वास दिलाउने शब्दमा बोल्न लाग्यो नलाग्ने त कुरै छैन गल्लावालले हामीलाई ठहराएर छानिसक्यो पाँच दिन भयो सरकारी राशन खुवाएकै त्यसै कसले खर्च गर्छ उसले छानेपछि नठहराए छान्दै छान्दैन हामी यति दस बाह्रजना एकैपल्टमा हुने भयौँ राम्रो भयो उसको कुराले सबैमा उत्साह बढेर आयो उसको एकसुरे गफमा पर्ने साथीहरूले आफ्ना दुःख सुख चिन्ता र पीर पूर्णतया बिर्से थिए प्रत्येकले आफूलाई सुटबुट कसेर काँधमा बन्दुक बिरेका भर्तीवालको सजीव प्रतिमा बनाएर मनमा राखेका थिए त्यो सुन्दर कल्पनाले सबैलाई एकहोर आयो
श्रुति सम्वेगमा हामीले भर्खरै सुन्यौं मुगलान उपन्यासको पहिलो श्रृंखला प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईले यो उपन्यास लेख्नु भएको हो उपन्यास वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्टबक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो shrutiunn.com.np। हवस् त, अर्को साता प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलानको दोस्रो श्रृंखला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृंखलामा डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।